नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईँ यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा स्वदेशी उद्योगलाई प्राथमिकता दिएर औद्योगिकरण विस्तार गरी आर्थिक गतिविधि अघि बढ़ाउन खोजिएको अर्थमन्त्री जनार्दन शर्माको भनाई। प्रदेश सरकारको नीति तथा कार्यक्रमले गरेको दिशानिर्देश अनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माण गरिरहेको प्रदेश नम्बर 1 द्वारा जानकारी। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म विप्रेषण आप्रवाहमा 0.2% वृद्धि। आन्तरिक राजस्व विभागद्वारा अनिवार्य रूपमा विद्युतीय बिजक जारी गर्न व्यावसायिक प्रतिष्ठानहरूलाई आग्रह, लगायतका आर्थिक प्रसंग प्रस्तुत गर्छौं। अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर मुलुकभित्रै औद्योगिकरण विस्तार गरी आर्थिक गतिविधि अघि बढ़ाउन खोजिएको बताउनु भएको छ। अर्थ मन्त्रालयमा हिजो भएको भेटमा उद्योग संगठन मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रदेश नम्बर 1 का प्रतिनिधिले आर्थिक वर्ष 2079-80 को बजेटले वायर, घिउ तेल र सेनेटरी उद्योगमा पारेको प्रभावका बारेमा अर्थमन्त्री शर्मा समक्ष गुनासो राख्नु भएको थियो। कच्चा तेल आयात गरी स्वदेशमा उद्योग चलाउने र रोजगारी सृजना गर्नेलाई बजेटले सम्बोधन गरेको अर्थमन्त्री शर्माले बताउनुभयो। छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष नवीन रिजालले वायर, घिउ तेल तथा सेनेटरी उद्योगमा बजेटले पारेको प्रभावका बारेमा प्रस्तुति गर्नुभएको थियो।
पछिल्लो समयमा पूँजी बजारमा देखिएका समस्या समाधानका लागि सुझाव प्रस्तुत गर्न सरकारले समिति गठन गरेको छ। अर्थ मन्त्रालयका उच्च अधिकारी, नेपाल राष्ट्र बैंकका गवर्नर, धितोपत्र बोर्डका अध्यक्ष लगायत 4 सदस्यीय सुझाव समिति गठन गरिएको अर्थमन्त्री जनार्दन शर्माले नेपाल धितोपत्र बोर्डको 30 वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा जानकारी दिनुभएको छ। उहाँले मन्त्रालयमा सम्बद्धहरूबीच छलफल भई पुँजी बजारको समस्या समाधान गर्न सहमति भए बमोजिम सुझाव प्रस्तुत गर्न समिति गठन गरिएको बताउनुभयो। समितिले सरकारवालासँग छलफल गरी प्रतिवेदन तयार पार्ने पनि उहाँले जानकारी दिनुभयो।
प्रदेश सरकारको नीति तथा कार्यक्रमले गरेको दिशानिर्देश अनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माण गरिरहेको प्रदेश नम्बर 1 ले जनाएको छ। असार 1 गते बजेट पेश गर्नुपर्ने कानूनी व्यवस्था अनुसार बजेट निर्माण तीव्रताका साथ भइरहेको प्रदेश नम्बर 1 का प्रमुख सचिव डाक्टर रामप्रसाद घिमिरेले जानकारी दिनुभयो। संघले जेठ 15, प्रदेशले असार 1 र स्थानीय तहले असार 10 आगामी आर्थिक वर्षको बजेट पेश गर्ने कानूनी व्यवस्था रहेको छ। हामीले प्रदेश नम्बर 1 भइरहेको आगामी आर्थिक वर्षको बजेट निर्माण लगायतका विषयमा केन्द्रित रहेर प्रदेश नम्बर 1 का प्रमुख सचिव डाक्टर रामप्रसाद घिमिरेसँग कुराकानी गरेका छौं।
विगतको केही समीक्षा गर्यौं र यो आगामी आर्थिक वर्षको लागि चाहिँ वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भयो प्रदेश सभामा। यसमा खास गरी 2-3 कुरा, एउटा विगतमा शुरू भएका त्यसलाई चाहिँ निरन्तरता दिनुपर्ने खालको नीति तथा कार्यक्रमको बारेमा चर्चा भयो भने, अर्को चाहिँ केही आगामी आर्थिक वर्षमा नयाँ नीति तथा कार्यक्रमहरू पनि संयोजन भएको छन्। खास गरी यो नीति तथा कार्यक्रम प्रदेशको जुन आवधिक योजना छ, नेपाल सरकारको नीति तथा कार्यक्रमलाई समेत चाहिँ मध्यनजर गरेर बनाइएको छ र यसलाई चाहिँ खास गरी कार्यान्वयन गर्न सकिने हिसाबले धेरै ठुल्ठुलो पञ्चवर्षीय त्योभन्दा लामो विषयहरू राख्नुभन्दा पनि आगामी आर्थिक वर्षमा गर्न सकिने खालका विषयहरूले राखिएको छ।
प्रस्तुत नीति तथा कार्यक्रमका आधारमा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया कसरी अगाडि बढिरहेको छ?
नीति तथा कार्यक्रमले बजेटलाई एक खालको मार्ग निर्देशन गर्छ। नीति तथा कार्यक्रमले खास गरी आगामी आर्थिक वर्षमा कुन विषयलाई प्राथमिकता दिने, के कस्ता कार्यक्रमहरू नयाँ राख्ने, के कस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने भन्ने सन्दर्भमा, खास गरी अहिलेको नीति तथा कार्यक्रमले जुन प्रदेशले सञ्चालन विगतमा सञ्चालन गरेर आएका प्रदेश गौरवका आयोजनहरू हुन्, त्यसै गरी प्रदेशले सञ्चालन गर्ने ठूला आयोजनहरू जुन अब आगामी आर्थिक वर्षमा सम्पन्न हुने अवस्थामा पुग्छन्, ती आयोजनहरूलाई सम्पन्न गर्ने हिसाबले चाहिँ नीति तथा कार्यक्रम ती विषयहरूलाई समावेश गरिएको छ। त्यो कुरालाई बजेटले समेत त्यसलाई चाहिँ अङ्गीकार गर्नेछ। त्यसै गरी प्राथमिकताको कुरा गर्दै आगामी आर्थिक वर्षको बजेटमा यो प्रदेशमा खास गरी कृषि उद्योग, पर्यटन, सेवा उद्योग लगायतका विषयहरू चाहिँ यो प्रदेशमा बढी सम्भाव्य छन्। मलाई लाग्छ यो उसले यो चाहिँ नीति तथा कार्यक्रमले बजेटलाई त्यतातर्फ डोराएको छ भन्ने लाग्छ। अब यो नीति तथा कार्यक्रमले एक खालको चाहिँ सरकारको चाहिँ एउटा दिशानिर्देश गर्छ भने, त्यो उसले गरेको दिशानिर्देशलाई कार्य रूपमा उतार्ने चाहिँ बजेटले हो। नीति तथा कार्यक्रम चाहिँ एउटा भिजन हो भने बजेट चाहिँ एउटा अपरेसनल प्लान हो। यो भिजनले चाहिँ अपरेसनल प्लानलाई गाइड गर्छ। मलाई लाग्छ त्यो सन्दर्भमा यो नीति तथा कार्यक्रमले पनि आगामी आर्थिक वर्षको चाहिँ बजेटलाई गाइड गरेको छ अर्थात् निर्देशित गरेको छ भन्ने लाग्छ।
प्रदेशको यो कार्यकालको यो अन्तिम बजेट पनि हो, यस अर्थमा आगामी आर्थिक वर्षमा चाहिँ प्रदेशले के त्यस्तो थप विषयहरू बजेटमा समावेश गर्ने तयारी गरेको छ?
दीर्घकालीन महत्वका ठूला आयोजनाहरू छन् र छिट्टै सम्पन्न हुने अवस्थामा छन् भने त्यसलाई चाहिँ सम्पन्न गर्ने, किन भन्दा आयोजना सम्पन्न गरिसकेपछि मात्रै त्यसले उद्देश्य हासिल गर्छ। जुन हिसाबले आयोजना शुरू गरिएको त्यसको उद्देश्य चाहिँ प्राप्त हुन्छ, त्यो सन्दर्भमा यो आयोजना पूर्ण हुन सक्ने खालको गरिरहेको छ। दोस्रो चाहिँ उत्पादन र उत्पादकता, यो प्रदेशमा चाहिँ खास गरी औद्योगिक हिसाबले उत्पादनको हिसाबले यो प्रदेश चाहिँ अग्रणी प्रदेश हो, त्यो सन्दर्भमा उत्पादन र उत्पादकतालाई अभिवृद्धि गर्ने खालका कार्यक्रमहरू आउँछन् यो प्रदेशमा। त्यसै गरी अब कृषिको हिसाबले पनि त्यतिकै महत्वपूर्ण छ, पर्यटन विकासको हिसाबले पनि महत्वपूर्ण छ। पर्यटन विकासको हिसाबले यो चाहिँ नीति तथा कार्यक्रमले खास गरी यो पर्यटकीय हिसाबले महत्वपूर्ण स्थानहरूमा पर्यटकीय पूर्वाधार निर्माण गर्ने कुरालाई बढी जोड दिएको छ। खास गरी यो प्रदेशमा सांस्कृतिक हिसाबले एकदमै महत्वपूर्ण प्रदेश, सांस्कृतिक र पर्यटकीय हिसाबले महत्वपूर्ण भएका ठाउँहरूमा पदमार्ग निर्माण गर्ने र पर्यटकहरूलाई चाहिँ खुब बसाई अवधि लामो बनाउने भन्ने हिसाबले सुरु गरेको छ। त्यसै गरी डिजिटल प्रदेशको अवधारणा योभन्दा अगाडिदेखि नै निरन्तर रूपमा आएको छ, अब यसलाई चाहिँ कार्यरूपमा बढाउनलाई केही निर्दिष्ट क्रियाकलापहरू यसमा चाहिँ यो वर्ष आउँदो वर्ष चाहिँ आउँछ थप हुन्छ। त्यसै गरी सेवा प्रवाहको सन्दर्भमा पनि यो चाहिँ सूचना प्रविधिको प्रयोग गर्ने र सेवा प्रवाहलाई छिटो छरितो बनाउने, खास गरी यहाँलाई उदाहरण दिउँ, यातायात कार्यालयहरूमा एकदमै अत्यधिक चाप बढिरहेको अवस्था थियो, त्यसलाई अहिले हामीले सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग गरेर यो धेरै सुधारहरू ल्याएको छ, त्यसलाई चाहिँ निरन्तर रूपमा सुधार अगाडि बढाउँदै जाने भन्ने छ। त्यसमाले प्रदेश सरकारको सुरुको अवधिमा खास गरी कानुनी आधार र संरचनागत आधार बनाउनलाई प्रयोग हो भने अब यो अन्तिमको वर्षको चाहिँ खास गरी प्रभाव पार्ने गरी, दीर्घकालीन प्रभाव पार्ने गरी आर्थिक सामाजिक रूपान्तरणमा यसलाई केही न केही प्रभाव छाड्ने गरी चाहिँ यो बजेट आगामी आर्थिक वर्षको बजेटका लागि चाहिँ यो नीति तथा कार्यक्रमले त्यसरी मार्गदर्शन गरेको छ।
संघमा जस्तै प्रदेशमा पनि बजेटको प्रभावकारी कार्यान्वयनमा चाहिँ चुनौती छ भन्ने कुराहरू पनि आउने गर्दछ। प्रदेश नम्बर एकमा यहाँको समग्र अनुभव कस्तो रह्यो बजेट कार्यान्वयनको सवालमा?
प्रदेश नम्बर एकमा बजेट कार्यान्वयनको सन्दर्भमा तुलनात्मक रूपमा चाहिँ प्रदेश नम्बर एकमा राम्रो छ। अहिले भनौँ न हाम्रो यो वर्षको बजेट पनि शुरूको अवस्थामा कोभिडले के प्रभावित गरेको भए पनि मलाई लाग्छ हामी सबै प्रदेशभन्दा अग्रणी स्थानमै रहन्छौँ। यो बजेट कार्यान्वयनको सन्दर्भमा खर्चको हिसाबले पनि हामी अग्रणी नै रहन्छौँ। 100% म भन्दिनँ, तर यो धेरै हदसम्म चाहिँ तुलनात्मक रूपमा अरू प्रदेशसँग तुलना गर्यो भने हाम्रो राम्रो छ, अहिलेसम्मकै हिसाबमा हाम्रो राम्रो छ। अब यो असार महिना अझै बाँकी छ, मलाई लाग्छ असार सम्पन्न हुँदाखेरि चाहिँ हाम्रो खर्चको अवस्था चाहिँ माथि नै पुग्छ, धेरै नै माथि पुग्छ।
यहाँले यसअघि उल्लेख गर्नुभए जस्तै प्रदेशको शुरूको अवधि कानून निर्माण र अब पछिल्लो समयमा चाहिँ दीर्घकालीन आयोजनाहरू अगाडि सार्ने जुन प्रारूप यहाँले उल्लेख गर्नुभयो, यो उल्लेख गरिरहँदा यो अवधिमा चाहिँ हाम्रो प्रदेशको अनुभवलाई कुन रूपमा लिन सकिन्छ? विकासको मोडलको हिसाबले अर्थात् बजेट कार्यान्वयनबाट जुन विकासले गति लिएको छ, प्रदेशमा जुन विकास निर्माणका कामहरू भएका छन्, यसलाई चाहिँ कसरी कुन रूपमा लिन सकिएला?
यसलाई समीक्षा गर्दाखेरि हामी जुन धरातलमा छौँ नि, हाम्रो जुन क्षमता छ, हामीसँग जुन साधन स्रोतको उपलब्धता जे जति छ, त्यो आधारमा हामीले सोध्नुपर्ने हुन्छ। प्रदेशको चाहिँ आफ्नो आन्तरिक स्रोतको भनौँ न अवस्था चाहिँ निकै कम छ, त्यो कारणले गर्दाखेरि प्रदेशले आफूले चाहे बमोजिमका धेरै ठुल्ठुला दीर्घकालीन महत्त्वका कुराहरू चाहिँ गर्न सक्दैन, त्यसमा त्यसको लागि चाहिँ सँगबाटै प्राप्त हुने साधन स्रोतमा भर पर्ने अवस्था छ। त्यो हिसाबले चाहिँ विचार गर्नुपर्छ भन्ने लाग्छ। तर पनि यो उपलब्ध साधन स्रोत जे जति छ त्यसलाई चाहिँ प्रयोग गर्ने सन्दर्भमा सुरुको अवस्थामा अब हामीसँग पूर्वाधार थिएन, हामीसँग कर्मचारीको संख्या ऊ चाहिँ कम थियो, धेरै भनौँ न समस्या कानुनको ऊ चाहिँ निर्माण भएको अवस्थामा थिएन, हामीसँग अनुभवको पनि कमी थियो। त्यही हुनाले पहिलो एक दुई वर्ष चाहिँ हाम्रो त्यसरी हो, र पछिल्लो समयमा जे जसरी हामीले नीति तथा कार्यक्रमहरू कार्यान्वयन गरेका छौँ, जे जति आयोजनहरू अगाडि बढाएको छौँ, मलाई लाग्छ त्यसले चाहिँ दीर्घकालीन हिसाबले हेऱ्यो भने दीर्घकालीन महत्त्वका चाहिँ कामहरू भएको छन्, त्यसको प्रभाव क्रमशः देखिँदै जान्छन् भन्ने लाग्छ।
उहाँ हुनुहुन्थ्यो प्रदेश नम्बर एकका प्रमुख सचिव डाक्टर रामप्रसाद घिमिरे। आगामी आर्थिक वर्षको बजेट निर्माणका विषयमा केन्द्रित रहेर हामीसँग कुराकानी गर्नुहुँदै
सम्पत्ति शुद्धिकरण सम्बन्धमा नेपाल राष्ट्र बैंकले फरक व्यवस्था गरेको छ, जसअनुसार अब सम्पत्ति शुद्धिकरण अन्तर्गत दुई प्रकारबाट ग्राहकको पहिचान गर्नुपर्ने भएको छ। राजनैतिक व्यक्ति लगायत उच्च पदस्थ र परिवार विशेष निगरानीमा रहने यस्तो व्यवस्था नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी सम्बन्धी अपराधको उच्च जोखिम देखिएका मुलुक, क्षेत्र, उच्च जोखिमयुक्त सेवा लगायतका जोखिमयुक्त कारोबार तथा उच्च पदस्थ व्यक्ति र त्यस्ता व्यक्तिको परिवारको सदस्य तथा निजसँग सम्बद्ध ग्राहकका लागि वृहत ग्राहक पहिचान पद्धति लागू गर्नुपर्ने बाध्यताका कारण लागू भएको हो। केन्द्रीय बैंकले सामान्य व्यक्तिको ग्राहक पहिचान सम्बन्धी व्यवस्था भने सरल बनाइएको जनाएको छ। बैंकिङ कारोबार गर्न विभिन्न प्रकारका अप्ठ्यारा प्रावधान राखिएको आरोप खेपिरहेको सन्दर्भमा नेपाल राष्ट्र बैंकले दुई प्रकारले ग्राहक पहिचान गर्ने गरी सामान्य नागरिकको हकमा खुकुलो व्यवस्था गरिएको जानकारी दिएको छ। राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरण सम्बन्धी व्यवस्था संशोधन गर्दै उच्च पदस्थका लागि वृहत ग्राहक पहिचान र सामान्य व्यक्तिहरूका लागि सरलीकृत ग्राहक पहिचान गर्ने व्यवस्था मिलाएको छ। नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरू, बीमा कम्पनीहरू, धितोपत्रका ब्रोकरहरू, मनी चेन्जर जस्ता संस्थाहरूले अबदेखि दुई प्रकारको ग्राहक पहिचान विवरण तयार पारी राख्नुपर्ने भएको छ। एकीकृत परिपत्रको परिच्छेद 10 अनुसार सम्पत्ति शुद्धिकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी सम्बन्धी अपराधको उच्च जोखिम देखिएका मुलुक, क्षेत्र, उच्च जोखिमयुक्त सेवा लगायतका जोखिमयुक्त कारोबार एवं उच्च पदस्थ व्यक्तिहरू र त्यस्तो व्यक्तिको परिवारको सदस्य तथा निजसँग सम्बद्ध ग्राहकका लागि वृहत ग्राहक पहिचान पद्धति लागू गर्नुपर्ने निर्देशन दिइएको छ।
आन्तरिक राजस्व विभागले विभिन्न व्यावसायिक प्रतिष्ठानलाई अनिवार्य रूपमा विद्युतीय बीजक जारी गर्न सूचित गरेको छ। मूल्य अभिवृद्धि कर ऐन 2052 बमोजिम विभागले तोकेको मापदण्ड, शर्त र प्रक्रियाको अधीनमा रही आगामी साउन 1 गतेदेखि अनिवार्य रूपमा ई बिलिङ वा कम्प्युटर बिलिङ गर्न तोकिएको प्रतिष्ठानहरूलाई विभागले सूचित गरेको छ, जसमा 5 करोड़ भन्दा बढ़ी वार्षिक कारोबार गर्ने होटल, रेस्टुरेन्ट, चमेना गृह र इन्टरनेट सेवा प्रदायक रहेका छन्। त्यसैगरी वार्षिक 10 करोड़ रूपियाँ भन्दा बढ़ी कारोबार गर्ने डिपार्टमेन्टल स्टोर, मार्ट, फ्लोरिङ तथा फर्निसिङ कारोबारी र बक्स अफिस प्रणालीमा आबद्ध काठमाडौँ उपत्यका भित्रका सिनेमा हलहरू रहेका छन्। यसबारे जानकारी दिनुहुँदै आन्तरिक राजस्व विभागका निर्देशक राजु प्रसाद प्याकुरेल,
अन्तर्राष्ट्रिय विभागले विगतदेखि नै लिएको नीति अनुसार क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्दै जाने र यसमा मानवीय हक कम गर्ने कर प्रशासनमा करदाताको बीचमा पनि प्रत्यक्ष भेटघाट भन्दा पनि र प्रविधिको माध्यमबाट स्वचालित रूपमा कार्य क्रियाकलाप सञ्चालन गर्दै
थियो। निर्देशक प्याकुरेललाई हामीले चालू आर्थिक वर्षको राजस्व संकलन बारे पनि प्रश्न राखेका छौं।
राजस्व संकलन वैशाखसम्मको लक्ष्य हेर्दाखेरि 90% असली भएको छ। अब यो वर्षको कुल 537 अर्ब राजस्व मध्ये अब अहिलेसम्म चाहिँ वैशाखसम्मको लक्ष्य हासिल भएको छ। अब यो 2 महिना बाँकी छ त्यस अनुसारमा
चालू आर्थिक वर्षमा लिएको लक्ष्य चाहिँ प्राप्त होला नहोला के देखिन्छ?
चालू आर्थिक वर्षको अहिले वैशाखसम्मको प्रगतिको अवस्था हेर्दाखेरि अलिक चुनौतीपूर्ण नै देखिन्छ। जेठ असारमा कार्य सम्पादन हामीले आशा गरे अनुरूप भयो भने लक्ष्य अनुसारको राजस्व पुग्ने अपेक्षा हामीले राख्छौँ।
देशभरिका जुन कार्यालयहरू छन् ती कार्यालयहरूबाट चाहिँ कसरी असुली भइरहेछ?
अन्तर्राष्ट्रिय विभागले तोकेको मूल्य अभिवृद्धि कर, अन्त शुल्क र आयकरको शीर्षकमा मूलत राजस्व वृद्धि गरेको छ। कार्यालयगत रूपमा हेर्दाखेरि ठुला करदाता कार्यालयलाई छोटो विभागको लक्ष्य मध्ये झन्डै झन्डै आधा लक्ष्य ठुला करदाता कार्यालयको जिम्मा हुन्छ।
उहाँ हुनुहुन्थ्यो आन्तरिक राजस्व विभागका निर्देशक राजु प्रसाद प्याकुरेल। यसैबीच विद्युतीय माध्यमबाट बीजक ई बिलिङ जारी गर्ने विषयमा नेपाल सुनचाँदी व्यवसायी महासंघले आन्तरिक राजस्व विभागसँग छलफल गरेको छ। महासंघका अध्यक्ष माणिक रत्न साक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधि मण्डलले आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश कुमार साक्यसँग भेट गरी सम्बद्ध विषयमा आवश्यक छलफल गरेको हो। आन्तरिक राजस्व विभागले हालै आर्थिक वर्ष 2077-78 र 78-79 मूल्य अभिवृद्धि कर तथा आय विवरण मध्ये कुनै एक आर्थिक वर्षको कारोबार रकम 10 करोड़ भन्दा बढ़ी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका करदाताहरूले अनिवार्य रूपमा विद्युतीय बीजक जारी गर्नुपर्ने व्यवस्था गरेको सूचना प्रकाशित गरेको छ। सोही विषयमा देखिएको अस्पष्टताका बारेमा महासंघका अध्यक्ष साकेले जिज्ञासा राख्नु भएको थियो। विभागका महानिर्देशक साकेले विद्युतीय माध्यमबाट 10 करोड़ भन्दा बढ़ी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका करदाताहरूले अनिवार्य रूपमा विद्युतीय बीजक जारी गर्नुपर्ने व्यवस्था गरिएको प्रश्न पार्दै यसले लेखा प्रणालीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने बताउनुभयो। उहाँले यो व्यवस्था अनुसार विद्युतीय बीजक जारी गर्दा व्यवसायीको लेखा प्रणालीमा मात्रै आबद्ध हुने बताउनुभयो, जसले व्यवसायीलाई विद्युतीय कारोबार गर्ने बानी बसाल्ने महानिर्देशक साक्यको भनाई छ।
चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म विप्रेषण आप्रवाहमा सुधार भएको छ। नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको चालू आर्थिक वर्षको 10 महिनाको आर्थिक विवरण अनुसार विप्रेषण आप्रवाहमा 0.2% वृद्धि भएको छ। बैंकका अनुसार वैशाख मसान्तसम्म 8,11,79 करोड़ बराबरको विप्रेषण आप्रवाह भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह 19.2% बढ़ेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रूपमा वृद्धि भई 2,78,298 पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या 68.4% घटेको थियो।
वैदेशिक रोजगारबाट स्वदेश फर्किएका श्रमिकलाई पुनः एकीकरण गर्ने कार्यक्रम सञ्चालन गर्न स्विजरल्याण्ड सरकारले आर्थिक सहायता उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा नेपाल सरकार र स्विजरल्याण्ड सरकारका अधिकारी बीच हस्ताक्षर भएको छ। सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखाका प्रमुख ईश्वरी प्रसाद अर्याल र काठमाडौँ स्थित स्विजरल्याण्ड दूतावासका चार्ज डी अफेयर्स सिल्भाना होगले हस्ताक्षर गर्नुभयो। सम्झौता अनुसार प्रदेश नम्बर 1 र मध्य प्रदेशका 20 स्थानीय तहमा पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्न स्विजरल्याण्ड सरकारले करिब 86,13,00,000 रूपियाँ उपलब्ध गराउनेछ। उक्त सहयोग नेपाल सरकारको खर्च प्रणालीबाट कार्यान्वयनमा जानेछ।
कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।